الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. دراصل ہمیں تو دین کا کام کرنا ہے اور یہ چیکنگ وغیرہ ہماری مجبوری ہے. اس میں یہ ہے کہ اگر جو چیکنگ کے گیٹ پہ ہے نا وہ مسکرائے گا نا, بالکل وہ گلے پڑے گا اور بحث کرے گا, تو اس کا اصول مسکرانا نہیں ہے. جیسا ہوائی جہازوں میں اور دنیا میں آپ سفر کرتے ہیں وہ مسکراتے کبھی نہیں ہیں, لیکن وہ کاٹ بھی نہیں کھاتے, وہ بالکل نارمل اور سیریس رہتے ہیں. تو جو گارڈ ہو نا, حارس ہو گارڈ ہو, ہمارے حارس یا حارس نہیں ہوتے, یہ بیچارے ان کی کوئی تربیت نہیں ہوتی, اس لیے وہ باتیں کرتے ہیں, جھاڑتے ہیں, گڑبڑے کرتے ہیں. ورنہ گارڈ جیسے آپ نے دیکھا پرائیویٹ گارڈ مسکراتے نہیں ہیں, مسکرائیں گے نہیں کسی سے, مطلب یوں ملنساری کا مظاہرہ نہیں کریں گے کہ اگر یوں یوں کریں گے نا تو پھر یہ مسئلے کر دیں گے. ان کا کام یہ ہوتا ہے, یہ سیریس رہتے ہیں. اب رہے یہ لوگ, تو ان میں طرح طرح کی ڈیوٹیاں ہوتی ہیں. اب جیسے کار کو ہٹانا یا کار کو, مطلب یہ جو ضرورت پڑتی ہے نا اس میں, کار ذرا نہیں میری مجبوری ہے, اب وہ کرے گا ہٹے گا نہیں. اس لیے اس کا جو میری سمجھ میں آیا, یہ جھاڑے نہیں, دھکیلے نہیں, اڑی نہیں کرے, ایک دم منہ پر مسکراہٹ نہ لائے اور سیریس, بھائی جان کار ذرا لے لیجیے, بھائی جان پلیز کار لے لیجیے, یہ انداز ہونا چاہیے. لیکن غصے والا انداز ہوگا نا یا کاٹ کھانے والا تو دل آزاری ہوگی, اور مسکرائے گا تو یہ مانے گا نہیں, یہ بحث کرے گا کہ میری یہاں مجبوری ہے, مجھے جلدی نکلنا ہے, پھولا ہے چن, یہ یوں کرے گا. تو اب چونکہ یہ وہ گارڈ نہیں ہے, یہ وہ ہارسی نہیں ہے, یہ بیچارے رمضان المبارک میں وہ آتے ہیں بس. اب اس میں کون کتنی ڈیوٹی دیتا ہے اور کیا کیا کرتا ہے یہ خدا بہتر جانے, ان کے ذمہ داران جو ہوتے ہیں یہ جانے. جیسے کہ ہمارے اس سالانہ اجتماع میں ڈنڈا بردار ملتان وغیرہ میں ہوتے تھے, تو ان کی کوئی طبیعت تھوڑی ہوتی تھی. جب جیسے میں نکلتا تھا تو عوام میرے پیچھے دوڑتی تھی, تو یہ ڈنڈے شاہ بھی تو دوڑتے ہوتے تھے ڈنڈے لے کے, ہٹو 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 کر کے موقع ملے تو لپٹ جائے اپنے سے, تو یہ تربیت نہیں ہوتی ان کی. تو آپ نے کسی کو جھاڑنا نہیں ہے, دلازاری نہیں کرنی ہے, اور جن کی اس طرح کی ڈیوٹیاں نہیں ہے, کار ہٹانے کی یا باڈی سرچ کرنے کی یا گیٹ پر دیکھنے کی, ان کی ڈیوٹیاں ہوتی بھی نہیں, تو ان کا الگ انداز ہو. اور ان کا بارہ لے کے جو ویسے اضافی جو خادمین ہوتے ہیں نا, ان کا انداز مسکرانے والا ہو تو حرج نہیں ہے, بھلے یہ بے شک مسکرائیں. مگر خیر غصہ تو کسی کو بھی جھاڑنا, غصہ کرنا, یہ تو اجازت کسی کو بھی نہیں, گیٹ والے کو بھی نہیں ہے, باڈی سرچ کرنے والے کو بھی نہیں ہے, اس سے تو ظاہر ہے کہ نقصان ہی ہوگا. جب یہ سفر کریں گے نا, سفر ہے مدینہ وغیرہ, تو یہ ایئرپورٹوں پہ دیکھیں گے کہ وہ کس طرح وہ چیکنگ کرتے ہیں. اگر باڈی سرچ کرنے والا سر اجازت ہے باڈی چیک کروں, تو اگلا بولے گا کچھ نہیں ہے سر, اجازت دے دیجئے کہ ذرا میں آپ کی باڈی چیک کر لوں, نہیں میرے پاس ہے ہی نہیں کچھ, یہ کرے گا بے. اس لیے وہ کچھ بھی نہیں بولتے, امامہ بھی دیکھتے ہیں باڈی بھی دیکھتے ہیں روپ کے ساتھ. یہ کبھی کبھی ہم جیسے مذہبی لوگوں کو یہ کان میں بول دیتے کہ مولانا ویری سوری, ہماری ذمہ داری ہے, یہ بولنا اچھا ہے, مگر یہ شروع میں نہیں بولتے. یہ جب یہ اپنا کام کر چکے اب یہ بھی کبھی کبھی بولتے ہیں. تو ہمیں ہر ایک کے ساتھ ایسا کرنا ہے کہ ہر ایک کو بولنا ہے کہ معاف کیجیے گا میری ذمہ داری ہے, مگر چیکنگ سے پہلے نہیں, ورنہ بحث کرے گا یہ چیکنگ کے بعد. اور ان کو چاہیے کہ یہ جتنے بھی ہیں وہ بھی یہ بھی سب کے سب 100% نماز کی پابندی کا خیال رکھیں, اور جن کی ذمہ داری کسی ऐसे पॉइंट पर है कि जहां से खुदा ना खास्ता दुश्मन नुकसान पहुंचा सकता है, उस पॉइंट से तो हटना ही नहीं है। भले जमात जा रही है तो वो क्योंकि उसको ड्यूटी लगाई गई है, और यहाँ जमात तर्क करने का उज्र है कि वो बाद में या आपस में मिलकर कोई जमात की सूरत मुमकिन हो तो वो कर लें, वो आगे पीछे भले नमाज पढ़ें वक्त के अंदर पढ़ें, मगर पढ़ें जरूर। और इसके अलावा जो खादिमीन हारिसीन समझते हैं शायद हमको जमात मुआफ है, तो ये नहीं, जो ड्यूटी पर नहीं खाली खाली बैठे होते हैं, और जो खाली बैठे होते हैं ना, ये अगर आप दुनिया का निज़ाम डालेंगे ना, देखेंगे ना, गेट पर और जितने भी होते हैं ना, ये एक भी फारिग नहीं होता, इनके ऊपर से मॉनिटरिंग हो रही होती है। दो आदमी मिलकर ये चेकिंग नहीं करते, एक आदमी करते, दो मिलकर करेंगे ना तो ढीले पड़ जाएंगे, आपस में बातें करेंगे, तो एक ही होता है। तो इसलिए हमारे ये खादिमीन अगर मिलकर तीन तीन चार चार एक जगह खड़ेंगे ना तो ये मारेंगे गप्पे, और फिर जो नुकसान होता रहा है वो सबको पता है। तो ये एक इनके फासले हों, और ये जो भी इनकी ड्यूटियाँ ऐसी हों जो दो दो घंटे तब्दील होते रहें इस तरह की, ताकि ये मतलब अलर्ट रहें। अगर आठ घंटे एक जगह खड़ा कर दिया ना तो फिर ये अलर्ट नहीं रहेंगे, घंटे घंटे दो दो घंटे ये इनकी हवा फेर होती रहे, ये नाकिस मालूमात के मुताबिक जो मैंने अंदाजा लगाया सुना सीखा देखा ये अर्ज कर रहा हूं।
नमाजों की पाबंदी
ये तो इसकी तो कोई सूरत ही नहीं है, नमाज तो माफ किसी को भी नहीं है, नमाज की पाबंदी ये यानी कि जिसकी ड्यूटी नहीं है ना वो ऑन ड्यूटी हारिस के बाद नहीं होना चाहिए। ये आप लोग जो भी जिम्मेदार है वो इसको अलग कहीं ट्रांसफर करते हैं, उसके पास रहेगा न ये काम कर सकेगा न ये काम कर सकेगा। हमने तो अपनी हिफाजत करनी है, अपने मदनी मरकज की हिफाजत करनी है, सारे भाइयों की हिफाजत करनी है। हकीकत में अल्लाह हमारी हिफाजत कर रहा है, हम तो अच्छी नीयत से ये करेंगे तो सवाब मिलेगा, आप भी अच्छी नीयत से करेंगे ये काम तो इंशाअल्लाह इसका सवाब मिलेगा। टाइम पास करने के लिए करेंगे मजा आएगा, टाइम पास होगा, रमजान की रौनक होगी, ये फिर सवाब नहीं मिलेगा, टाइम ही पास होगा, टाइम पास भी क्या जाया होगा।
हमारी वो कौन से मतलब मामलात हैं जिनके करने से आपको लगता है कि आने वाले इस्लामी भाई बजन होते हों और इनके माहौल से दूर होने का अंदेशा, अगर हमें ये थोड़ी सी निशानदेही कर दी जाए तो हम इंशाल्लाह इससे बचने की कोशिश करेंगे।
ये बाजों का तो यार इस्लामी भाई भी अड़ियल होते हैं, ये भी होता है कि अब इधर से आपको नहीं जाना आप इधर से जाएं, नहीं इधर से जाऊंगा। अब ये होता है बड़ा नाजुक मामला, और ये जो खादिमीन होते हैं ये इनमें एक तादाद होती है आधी खोपड़ी के होते हैं, इनको भी राजा दे गुस्सा, तेरे बाप की ताकत है निकल के दिखा, कैसे निकलता यहां से, मैं जाऊंगा जाके दिखा। अब वो फिर बड़ा आगे तो फिर अब जो होता है वो फिर वो चला जाता है, फिर बदजन हो गए। तो इसलिए वो चाहे जिद करे अड़ी करे उसके साथ इसको हिकमत अमली से काम करना है। मैंने एक बार एक हवाई जहाज गिर गया, वो हाजियों का चंद साल पहले का वाक्य है, कोई 10-12 साल का वाक्य है ये। तो उसका जो सबब ये बताया गया कि आबे जमजम के कसरत से हवाई जहाज में केन थे और हवाई जहाज ओवरलोड हो गया जिसकी वजह से गिर गया। अब कानून बना कि आबे जमजम का भाई वो 5 केजी का जो है ना, या बल्कि शायद 2.5 केजी का केन जाएगा, बड़ा केन अंदर नहीं जाएगा। अब हुज्जाज ने बड़े बड़े केन उठाए थे, अब ये क्या तो हुज्जाज होते थे हमारे, वो भी पाकिस्तानी, ये जो अपनी गालिबन हमारी PIA की फ्लाइट थी वापसी की, तो वो अब ये बड़े बड़े केन इनको जाने नहीं देने थे, तो इनको ये समझाते नहीं थे। ये जो मैंने अंदाजा लगा ना कि हर एक को कन्विंस करेंगे ना, वो बहस करेगा कि मेरे रिश्तेदार ज्यादा हैं, मेरे खानदान वाले ज्यादा हैं, हमको कुछ मरीजों ने फरमाइश की थी तो हम आबे जमजम लेकर जाना है हमको, ये कुछ नहीं करते थे। ये क्या उनका केन लेकर जो हाथ से ले लेते थे और रख देते थे साइड में, वो लपकता लेने के लिए उसको रोकते थे, वो मैंने देखा कि गुस्सा नहीं करते थे। ये जो भी स्टाफ था रोकने वाला, गुस्सा मैंने जो नोट किया, बल्कि वो यूं करके मुस्कुराते थे, ये बुड्ढा मानता नहीं, बात बुड्ढाड़ी करते थे, लेकिन मैंने देखा एक को भी इन्होंने जाने ही नहीं दिया के। ये वो बुड्ढे बड़बड़ा करते थे लेकिन जाने नहीं। तो इसी तरह हिकमत अमल, अब वो तनख्वाहदार थे, ये तनख्वाहदार नहीं है, ये रजाकार है, तो इनकी खोपड़ी घूम जाती है। तो इसलिए वो अगर इधर से नहीं जाना, हमारा कोई लूज मामला इधर से इसको नहीं जाना, तो अब नहीं जाना, तो यूं करके खड़ा हो, सॉरी मदरत वेरी सॉरी, अरे मैं वो हूं काबीना का जिम्मेदार हूं, रुकने शुरा का रिश्तेदार हूं, इसकी सुने नहीं, बहस नहीं करे। तो ये हमेशा ख्याल रखना, अब मेरे को भाई इलियास ने बुलाया है, फोन आया है, मैं खास रिश्तेदार हूं तो फुलाऊं, ये इनको बोलने की जरूरत नहीं है, ना ये बातें आपने सुननी है। जो कुछ भी हो बोले, मैं अभी अभी बादलों से उतरा हूं, तो भी इसकी इसे बहस नहीं करनी, खाली सुन लेनी है, बोले तो मैं जाने नहीं दू, तो कार्ड भी ना चले, कार्ड भी नकली नोटें छप जाती है,
पहचान नहीं है सरा कोई,
तो जाने ना दे।
सबके साथ चेकिंग का मामला यकसा होना चाहिए।
हवाई जहाज की चेकिंग कैसे हार्ड होती है, बिल्कुल, यानी कि थोड़ा भी ये लूज नहीं छोड़ते। अब जैसे कोई लोहे की चीज नहीं ले जा सकते हवाई जहाज में, तो नहीं ले जा सकते, खलास। एक पिन भी होगी, नहीं ले जा सकते। अब तो पानी की बोतलें तक नहीं ले जाने देते यार हवाई जहाज में, ये भी देखा है, नहीं तो नहीं, खलास।
तेल
तो
की बोतल,
इनसे अपील भी कोई नहीं करता, रख दे, खलास।
तेल की बोतलें रुक जाती हैं,
तेल की बोतल,
एक मिली लीटर लिख दिया, इतने मिली लीटर क्या लिक्विड जा सकता है, इसके ऊपर नहीं जा सकता,
तो नहीं, तो नहीं।
लाइटर नहीं जा सकता, कैंची चेबल मूछे तराशने के लिए हो, नहीं जाती,
वो फेंकनी पड़ती है,
वो है ना नाड़ी डालने की, क्या उसको बोलते हैं आप लोग,
अगाठ,
तो मेरे पास स्टील की थी, रोक ली, नहीं जाने,
इनसे बहस नहीं हो,
ना, ना।
बहस करता भी नहीं, कोई भी आ रहा है गेट से, सबकी चेकिंग होनी चाहिए। बड़ों की चेकिंग करने में फायदा यह है कि छोटा खुद ही सेट हो जाएगा, क्या रुकने शुरा को चेक किया, निगरान ने शुरा को भी यूं यूं किया था, मेरा तो गजा ही क्या, तो सराफत से चेक करवा लेगा। ये हिकमत अमली हमारे बड़े जिम्मेदार, समझ लेना, बात बड़े जिम्मेदार थोड़े होते हैं, अड़ी कर जाते हैं, बल्कि अराकी ने शुरा को चाहिए कि ये अगर जाने भी थे तो इनको आप समझाएं कि यार हमको चेक करो। इससे फायदा ये भी है ना कि दूसरों को ढारस हो जाएगी, जैसे निगरान शुरा अवाम में बैठते हैं अक्सर, तो क्या कोई छोटा मोटा हम जैसा मौलाना आ जाता है ना, वो सोचता हूँ यार इतना बड़ा इनका निगरान शुरा या बेटा हवा में मेरे को मंच पे बिठाएंगे, तो तरकीब मदीना मदीना हो जाती है। अल हिकमत दालतुल मोमिन, हिकमत मोमिन का गुमशुदा खजाना है।
इसके अलावा देखा गया है कि एहतिकाफ के दिनों के अंदर जो इस्लामी भाई आते हैं, अक्सर वो लोग पीछे नमाज के दौरान सो जाते हैं, जिसको हमारे खैर ख्वाह इस्लामी भाई उठाने की काफी कोशिश करते हैं, जब वो नहीं उठ पाते तो फिर हमारे हिफाजती उम्र वाले आते हैं, फिर वो उलझना और आगे बात बढ़ती है, तो उसके लिए अगर कुछ
सोने वाले कौन होते हैं,
हमारे मोतकिफिन होते हैं,
मोतकिफिन सोते हैं, वो तो हिफाजती उम्र वाले इनको धोते हैं,
पहले खैर ख्वाह उनको उठाते हैं, वो उलझते हैं बहुत ज्यादा, अब या पिछली दफा हमने तरकीब करी थी कि आगे भेजें भाई नमाज पढ़ लें, वो कह रहे हैं मेरी आदत ही नहीं है, अब उसके लिए
हम जबरदस्ती मार के तो पढ़ा नहीं सकते ना, हम काजी इस्लाम तो नहीं है ना, हम अमरुम बिल मारूफ कर सकते हैं, नेकी की दावत दे सकते हैं। बाप अगर उसका बेटा 10 साल का हो गया नमाज नहीं पढ़ता, अब उसको मार कर पढ़ाए के वाजिब है बाप पर, लेकिन अब यह कि कोई और नमाज नहीं पढ़ता उसको हम मारे, हमको इजाजत नहीं, हम सिर्फ समझाएं, अगर वो कजा करता है या जमात तर्क करता है समझाना है, और 1200 मरतबा समझाना है, 1200 बार समझा लिया फिर भी नहीं मानता तो मजीद फिगर बढ़ा दिया जाए, यहां तक बढ़ाते चले जाए, ना मारने की इजाजत है ना झाड़ने की इजाजत, हम इसके मुकल्लफ नहीं है, ठीक है नहीं पड़ता इसके नसीब, क्या ये इक्का दुक्का ही नादिर सूरत है, बहुत सारे मोतकिबिन नहीं ऐसा करते, फिर उसको ध्यान में रख लिया जाए, फिर अभी नींद में है ना तो उसका मूड खराब होता है, बाद में इसको हिकमत अमली से किसी मुबल्लिग के तरकीब से लेकर के उसको दो चार रिवायतें सुना सेट करें, और अपने क्या करेंगे, ये सारे नोट कर लें, खींचना ने झगड़ना ने स्किन जो नमाज नहीं पढ़ता उसके साथ इजाजत नहीं है, शरीयत में इजाजत नहीं, उल्टा आप गुनाह कर जाएंगे, ईजा पहुंचाएंगे दूसरों, ये काम सिर्फ नरमी से हो सकता है।
ये जो ने इरशाद फरमाया कि حارثین اس وقت جب معتکفین سو رہے ہوں نمازوں کے وقت اس وقت وہ نیند میں ہے تو ان کو چھوڑ دیں, بعد میں مبلغ کے ذریعے ان کو سمجھایا جائے؟
یہ نہیں بیٹے, آپ نے پوری بات نہیں سنی. پہلے اس کو امر بالمعروف کرے, محبت سے سمجھائے, بلکہ جو جماعت سے پڑھتا ہے نماز پڑھتا ہے تو اور جماعت ہو رہی ہے اور وہ سویا ہوا ہے تو اب جگانا واجب ہو جائے گا, جبکہ وہی فساد کا خوف نہ ہو اور پتا کہ یہ پڑھے گا. اب یہاں عام طور پہ لوگ نمازیں پڑھنے ہی آتے ہیں, کوئی نادر کیس ہوا ہوگا جو بولا, کسی نے ایک ہی ایسا واقعہ ہوا ہوگا جو بولا ہوگا کہ میں نماز نہیں پڑھتا, ایک ہی ہوا ہوگا. تو اس کو ایسوں کو جو نہیں مانتے نا پھر بھی سو جاتے ہیں جماعت ہو رہی ہے, ایسوں کو مبلغ کے ذریعے سمجھایا جائے. آپ اگر سمجھا نہیں پاتے تو ورنہ تو آپ ہی سمجھائیں.
واپس اس میں یہ تھا کہ جیسے اس کو سوتا چھوڑ دیں, اسی طرح ہمارے ہفتہ وار اجتماع میں بھی بارہا دیکھا ہے کہ عشاء میں بھی سوتے رہتے ہیں یا اجتماعات ہوتے ہیں تو نمازوں میں سوتے ہیں. اب اس میں یوں لگتا ہے کہ جو نئے آنے والے ہیں اجتماع میں شرکت کرنے والے وہ بزن ہو جائیں, تو کیا اس میں کوئی وردی والے حارثین کو ذمہ داری سونپ دی جائے کہ وہ نمازوں کے وقت میں اگر وہ جیسے آپ نے سنجیدگی کا وہ انداز بتایا ہے ڈانٹے بغیر اس طرح ان کو اٹھا دیں, تو اس وردی کا ایک کروب ہوتا ہے تو اس پر وہ شاید اٹھ جائیں, تو اگر ان کو سوتا چھوڑ دیں گے تو شاید عوام بھی بزن ہو.
اٹھانا تو چاہیے یار, وہ صحیح ہے, وردی والے بھی حکمت اگر ہو تو حرج نہیں ہے, اس میں کوئی حرج نہیں. اچھی بات ہے کہ اس معنی وہ نماز پڑھے گا اور نماز کے لیے اس طرح جگا ہو تو وہ شاید ہی کوئی خر دماغ ہوا جو جھگڑا کرے گا, ہزاروں میں سے کوئی ہوگا, بلکہ جزاک اللہ کہہ کر شاید اٹھ جائے گا. اور ہفتہ وار اجتماع میں تو سونے کی نوبت نہیں آتی ہوگی, مغرب کا اجتماع ہوتا ہے, دیری کتنی ہوتی ہے؟
چونکہ اذان جو ہے وہ 15 منٹ پہلے ہوتی ہے اور فیضان مدینہ کے اندر کثیر اسلامی سورے ہوتے ہیں اور جس وجہ سے اٹھانے میں تاخیر ہو جاتی ہے اور تاخیر کی وجہ سے ایسا محسوس ہوتا ہے کہ اسلامی اٹھ نہیں رہے.
تو اکیلا اٹھائے گا نا تو واقعی وہ بہت دیر لگ جائے گی, اگر چند اسلامی بھائی مل کر اٹھائیں گے نا تو میرے خیال میں اگر 15 منٹ جماعت میں وقفہ ہے تو ایک نارمل آدمی جو ہے نا وضو کر کے سنتیں پڑھ کر جماعت میں شریک ہو سکتا ہے. کوئی کوئی ایسا ڈھیٹ ہوتا ہے کہ بولے آدھے گھنٹے پہلے بھی اذان دو تو اس کو پتا ہوتا ہے کہ جماعت کو بھی تو آدھا گھنٹہ پڑا ہے پھر وہ سویا رہے گا. احتکاب میں تو ہونا چاہیے 25 منٹ کا فاصلہ ہونا چاہیے کہ رش کی وجہ سے شاید وضو خانے پہ آپ پابند وہ ترکیب نہ بنتی ہو, لیکن عام دنوں میں تو وضو خانے خالی پڑے رہتے ہوں گے. یہ ان کو تکلیف ہوتی ہے یا وہ دیر کرتے ہیں جن کو چیوٹ نہیں ہوتی. جن کو چیوٹ ہوتی ہے, جن کو نمازوں کا جذبہ ہوتا ہے, وہ کسی کے اٹھانے یا کسی کے بلانے کے محتاج نہیں ہوتے, اپنی ترکیب کر ہی لیتے ہیں, پہلے سے وضو رکھتے ہیں تیار. اب چونکہ اب وہ احتکاب میں خاص کر کئی ایسے بیچارے آتے ہیں ان گڑھ قسم کے یا ہفتہ وار اجتماع میں, تو ایسا ہوتا ہوگا.
ہم یہ دیکھیں گے
بڑی راتوں میں بہت ہوتا ہوگا.
اب اس میں آپ طے فرما دیں 25 منٹ یا 30 منٹ, ہم دیگر جو مدنی مراکز ہیں ہمارے وہاں بھی اس کو انشاءاللہ عز و جل نافذ کرنے کی کوشش کریں. 20 منٹ پہ 25 منٹ یا 30 منٹ باپا رمضان میں
دیگر اللہ
یہاں جیسی گیدرنگ
یہاں گیدرنگ ہے آدھا گھنٹہ. اب جہاں پر مطلب کہ 50 ہیں اب وہ اللہ کے والے کہیں گے یار آپ نے آدھا گھنٹہ پہلے اذان دے دی, وہ محلے کے نمازی ہوتے ہیں. یہاں تو اپنے فیضان مدینہ میں محلے کے اتنے نمازی نہیں ہیں.
ایک اور مدنی التجا ہے کہ ہم لوگ پان وغیرہ چھالیا وغیرہ کو روکتے ہیں, ان اسلامی بھائیوں کی ہم رکھ بھی لیتے ہیں, ان کے بیگ میں سیو بھی کر لیتے ہیں. مجبوری ہمارے ساتھ یہ ہے کہ ہمارے جو حفاظتی امور کے اسلامی بھائی آتے ہیں, آج بھی مجھے ایک نے فون کرا کہ یار 11 مہینے سے جو کھا رہا ہے اگر وہ 1 مہینے ڈیوٹی دینے آئے گا تو اس کا کیا ہوگا. تو اگر آپ کچھ مدنی پھول اس کے بارے میں ارشاد فرما دیں کہ ہمارے حفاظتی امور والے کھا رہے ہیں, ہم دوسروں کو روک رہے ہیں.
یار یہ چلے گا نہیں, وہ مشہور ہے نا کہ ایک خاتون کسی بزرگ کے پاس, غالب امام اعظم کا نام لکھا ہے تفسیر نجمی میں, وہ آئیں, بچہ ہمارا گڑ کھاتا ہے, بہت گڑ کھاتا ہے, آپ اس کو منع کیجیے. انہوں نے فرمایا کہ کل لانا. جب یہ کل آیا آپ نے فرمایا بیٹا گڑ نہ کھایا کرو. تو وہ جو خاتون تھیں وہ عرض کرتی ہیں کہ حضرت یہی بات آپ کل بھی کہہ سکتے تھے، پر میں کل میں نے خود گڑ کھایا تھا. جب آپ کے منہ میں گٹکا دبا ہوا ہوگا، پان وہ لال لال ہوں گے دانت، تو یہ تو پھر وہ بولے گا دادا گیری ہے، یہ خود ہم سب کا کھاوے ہمارا کھاوے اندھا ہو گئے والا یہ گروپ ہے بھائی، اس میں ہوگی دعوت اسلامی کی بدنام. اس لیے اس میں برداشت کرے، اگر برداشت نہیں کر سکتا تو ٹھیک ہے، خدا حافظ، کسی اور کی ترکیب کر لیجیے، لیکن جو سسٹم بنا ہوا اس کو کامیاب کرنے کے لیے، کچھ پانے کے لیے کھونا تو پڑتا ہے، تو ہی سسٹم کامیاب ہوگا. واللہ تعالی اعلم ورسولہ اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
پیارے باپا جان، پیارے باپا جان، جو موتقف اسلامی بھائی بیمار ہو جاتے ہیں، ہم اگر انہیں اٹھانے جاتے ہیں تو وہ اظہار کرتے ہیں کہ ہم بیمار ہیں، اور پھر ان کو کہتے ہیں کہ دوا کے لیے چلیں تو وہ کہتے ہیں کہ دوا بھی لے آئے اور کھا بھی لی ہے، اب دوائی کی وجہ سے نیند آ رہی ہے، یا آرام کرنا ضروری ہے اور ڈاکٹر بھی اس کی تصدیق کر دیتے ہیں، تو ہمیں کیا کرنا چاہیے؟
ڈاکٹر بھی تصدیق کر دیتے تو اچھی جگہ سونے کے لیے نکال دی جائے گی، سکون پہنچایا جائے. ڈاکٹر بھی تصدیق کر رہا ہے، دوائی بھی کھائی ہے، اور یہ بھی تجربہ سبھی کو ہوگا کہ بعض دوائیں ایسی ہوتی جس میں نیند چڑھتی ہے، اب خامہ کا اس کو آپ گھسیٹیں گے کہ تو مدنی مذاکرہ سن، تو یہ کر تو وہ کر، تو اس نے صرف بزدنی ہونا ہے، اس کو پھر آرام پہنچایا جائے، تسلی دی جائے، اس کی تیمارداری کی جائے.
اس کے لیے اگر الگ سے اگر آرام کے لیے ان کی ترکیب بنا دی جائے،
کیا
ایک مقام مخصوص کر دیا جائے کہ یہاں پر آرام کریں، تو اگر مختلف جگہوں پہ آرام کریں گے تو دوسرے اسلام بھائی بھی ان کو دیکھ دیکھ کے لیٹ جاتے ہیں، تو اگر ایک ہی جگہ اس کی مخصوص کر دی جائے کہ ان بیماروں کے لیے آرام کی جگہ بالکل الگ ہو جائے.
جگہ تو متعین ہوتی ہے، ہمارے مستشفی جو عارضی طور پہ قائم کیا جاتا ہے
وہاں مریضوں کو لٹاتے ہیں،
مریضوں کو لٹاتے ہیں، اور 20 دن جو ہے بابا اس کو ہم نے اوپر رکھا تھا، جو ہماری کلینک جو بنا ہے نا اسی میں ہی، کیونکہ اس میں اجازت ہوتی ہے وہاں تک جانے کی. آخری 10 دن کے لیے ہم پھر فنائی مسجد میں عارضی طور پر بنا لیتے ہیں، جس میں بیڈ بچھائے جاتے ہیں.
تو اس میں یہ کہ اگر بیمار زیادہ ہو جاتے ہیں تو پھر وہ بیڈ خالی نہیں ہوتے، نیچے کی جگہ پہ اگر 10 دن کی ترکیب کہتے ہیں تو پھر ان کی ترکیب بھی، اگر اس کا بھی حل ارشاد فرما.
20 دن میں مریض کم ملتے ہوں گے، تعداد بھی کم ہوتی ہے، ابھی کباب سموسے بھی ان کو کم ملے ہوتے ہیں. 10 دن میں جو کھانے پینے والے آتے ہیں نا، ڈٹ ڈٹ کے سموسے 20 دن تک کھائے ہوتے ہیں نا، وہ ٹھاٹ ٹھوں کرتے ہوئے، وہ نعرے لگاتے ہوئے کھانسیوں کے، وہ پہنچتے ہیں. پھر ادھر بھی منگوا کے جو کھاتے ہیں نا چھپ چھپ کے، وہ نکلتے ہیں، سموسے کباب پکوڑے سب بولتے ہیں کیا، وہ میرا خیال ہے ان کی تعداد بڑھ جاتی ہوگی. لیکن جو بھی اوپر جس کو لٹایا، اس کو مسئلہ سمجھایا جائے کہ ابھی یہاں لٹایا ہے آپ کو، یہ اعتکاف آپ کا ٹوٹ گیا اور آپ اب موتقف نہ رہے، ثواب اعتکاف کا نہیں ملے گا، تو جیسے ہی آپ سے بند پڑے آپ مسجد میں آ جاؤ، یہ اس کو ترغیب دی جائے، ورنہ بعض جان جان کے بھی پڑے رہتے ہوں گے. دواؤں کا کیا ہوا جو کچھ لیتے ہیں کہ مفت میں دے رہے ہیں؟
باپا یہ پچھلے سال کیا تھا اس کا تجربہ، تو فائدہ ہوا تھا کہ جب رقم لینی شروع کی تھی تو دوائیاں بھی استعمال کم کی ہیں،
مریض بھی کم ہو گئے ہوں گے،
تو اس میں فائدہ ہوا تھا.
یہ ضروری ہے، ورنہ وہی وٹامن سی کے جو ڈکرے جو اپنے ہوتے ہیں،
لنگر بٹ رہا تھا
اب ایک، یہ تو سب کو حاجت عموماً پڑتی ہے، بہت سو